الحمد لله رب العالمين والصلاة والسلام على محمد الأمين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. خواتین و حضرات، ہم سورہ انعام کی آیت 91 سے درس کی ابتدا کر رہے ہیں. اس سے پیچھے فرمایا تھا کہ میں نے ایک دعوت تمہارے سامنے پیش کی ہے اور میں اپنی اس دعوت پر تم سے کوئی صلہ نہیں چاہتا، کہ نہیں مانو گے تو میرا کوئی نقصان ہو جائے گا. یہ گویا اس بات کی نفی تھی کہ میرا کوئی ذاتی، کوئی سیاسی، کوئی سماجی مفاد اس سے وابستہ نہیں ہے. میں اس کے نتیجے میں کوئی منصب، کوئی جگہ، کوئی مقام، ان میں سے کسی چیز کا طالب نہیں ہوں. میرے ذمے ایک کام لگایا گیا ہے اور وہ کام کیا ہے؟ ان ہوا الا ذکر للعالمین. یہ تو محض ایک یاد دہانی ہے تمام دنیا والوں کے لیے، یعنی یہ قرآن، یہ پیغام جو رسالت مآب صلی اللہ علیہ وسلم لے کر آئے، اس کو ذکرہ سے تعبیر کیا ہے. اس پر ایک تفصیلی نوٹ ہے، میں نے لکھا ہے اصل میں لفظ ذکرہ استعمال ہوا ہے. یہ بڑا اہم لفظ ہے. یہ کس کے لیے آیا ہے؟ یہ قرآن کے لیے آیا ہے اور دو حقیقتوں کی طرف اشارہ کرتا ہے. یعنی یہاں تو یہ ذکرہ کا لفظ استعمال کیا گیا ہے، بہت سی جگہوں پر قرآن مجید کو از ذکر کا نام دے دیا گیا ہے. ظاہر ہے کہ اس کے معنی بھی یہی ہیں. تو یہ لفظ ذکرہ، یعنی جب یہ کہا کہ یہ تو محض ایک یاد دہانی ہے، ان ہوا الا ذکرہ للعالمین، ذکرہ کا ترجمہ میں نے یاد دہانی کیا ہے، یہ دو حقیقتوں کی طرف اشارہ کرتا ہے. استاد امام لکھتے ہیں، ایک تو اس حقیقت کی طرف کہ وہ، یعنی قرآن، جو کچھ پیش کر رہا ہے وہ کوئی اوپری اور انوکھی بات نہیں ہے. یعنی ایسا نہیں ہے کہ قرآن مجید نے آ کے ایک بالکل ہی کوئی نئی دنیا پیدا کر دی ہے اور کوئی انوکھی بات ہے جس کو وہ لے کر کھڑا ہو گیا ہے. وہ کوئی اوپری اور انوکھی بات نہیں ہے، بلکہ انہی حقائق کی یاد دہانی ہے جو انسانی فطرت کے اندر بدیت ہے. یہ قرآن مجید کا دعویٰ ہے. یعنی وہ یہ کہتا ہے کہ اصل دین اللہ کا وہ الہام ہے جو اس نے انسانی فطرت میں کیا. پھر اس کے دو مواقع کا ذکر کرتا ہے، یعنی ایک وہ موقع جب اللہ تعالیٰ نے تمام بنی آدم کو اپنے سامنے کھڑا کیا اور ان سے یہ عہد لیا کہ کیا میں تمہارا رب ہوں، تو سب نے اقرار کیا کہ ہاں آپ ہی ہمارے پروردگار ہیں، آپ ہی ہمارے پروردگار ہیں. اور دوسرا وہ موقع کہ جب اللہ تعالیٰ نے تمام زمین و آسمان کے سامنے اپنی یہ اسکیم رکھی کہ وہ ایک امانت سونپنا چاہتا ہے اپنی کسی مخلوقات میں سے مخلوق کو، تو قرآن مجید کہتا ہے کہ وہ امانت پہاڑوں نے بھی اٹھانے سے انکار کر دیا لیکن انسان نے اس کو اٹھا لیا. یعنی ایک دوسرا واقعہ بھی پیش آیا. اور یہ جو انسان نے امانت قبول کر لی، یہ کیا ہے؟ یہ ارادہ و اختیار کی امانت ہے. اسی کو دوسری جگہ واضح کیا ہے کہ وہ نفس وما سواہا فالہمہا فجورہا وتقواہا، کہ اس ارادہ و اختیار کو کہاں استعمال ہونا ہے. اصلاً اس کو وہاں استعمال ہونا ہے کہ جس میں اللہ تعالیٰ نے انسان کے اندر یہ چیز، نفس انسانی میں یہ چیز الہام کر دی ہے کہ فجور کیا ہے اور تقویٰ کیا ہے، یعنی نافرمانی کیا ہے، حدود سے تجاوز کیا ہے، اور وہ حدود کیا ہیں جن کے اندر ایک انسان کو اپنی زندگی بسر کرنا ہوتی ہے. تو اس طرح یہ بتا دیا ہے کہ انسان کی فطرت میں دین کی تمام اساسات الہام کی گئی، بلکہ انہی حقائق کی، یاد دہانی ہے، یعنی جو انسانی فطرت کے اندر ودیت ہے، قرآن کوئی نئی بات لے کر نہیں آیا، وہ ان حقائق کی یاد دہانی کرتا ہے، وہ حقائق جو باطن میں موجود ہیں معاشرہ ان کو زبان دے دیتا ہے، ان کے ظہور کے ذرائع پیدا کر دیتا ہے۔ جب انسان کا بچہ شعور کی عمر کو پہنچتا ہے اور اسے ابلاغ کا ذریعہ میسر آ جاتا ہے، یعنی کوئی زبان وہ بولنے لگ جاتا ہے، تو وہ جو باطن کی حقیقتیں ہیں وہ اپنے ظہور کے لیے بیتاب ہوتی ہیں، بس صرف اذن کی ضرورت ہوتی ہے کہ وہ کب باہر آ جائے۔ وہ جو انسانی فطرت کے اندر حقائق ودیت کیے گئے ہیں، یہ انہی کی یاد دہانی ہے، یہ یعنی قرآن۔ لیکن لوگوں نے ان کو اپنی خواہشات و بدعات کے نیچے دبا دیا ہے، یعنی وہ فطرت چونکہ خواہشات کے نیچے دب جاتی ہے اور بدعات کے نیچے دب جاتی ہے، انسان کی خواہشیں اس پر غلبہ پا لیتی ہیں، ورنہ عقل کی آنکھ براہ راست ان حقائق کو دیکھتی ہے، ان کا مشاہدہ کرتی ہے، اسے ان کے بارے میں کوئی تردد نہیں ہوتا۔ لیکن انسان کو صرف عقل ہی نہیں دی گئی، اور صرف وہ فطرت کا احساس و شعور ہی نہیں دیا گیا، اس کے ساتھ اس میں بہت سی خواہشات بھی رکھی گئی ہیں، بہت سے جذبات بھی رکھے گئے ہیں، وہ ان سے مغلوب ہو جاتا ہے، اور ان کے نتیجے میں کچھ چیزیں اپنے لیے مضمومات اور تصورات کی صورت میں گھڑنا شروع کر دیتا ہے، وہ بدعات ہیں۔ تو خواہشات و بدعات کے نیچے وہ فطرت کے حقائق دب جاتے ہیں۔ دوسرے اس حقیقت کی طرف کہ یہ اسی ہدایت الہی کی یاد دہانی کر رہا ہے، یعنی ایک وہ چیز جو اندر ودیت کی گئی، اور پھر دوسری کیا چیز ہے؟ دوسری وہ چیز جو سیدنا آدم علیہ السلام سے لے کر تمام نبیوں کے ذریعے سے انسان کو دی گئی، یعنی قرآن مجید نے اس کی بھی پوری داستان سنائی ہے، اور یہ بتایا ہے کہ جس طرح انسان کے باطن میں یہ علم دیا گیا ہے، اسی طریقے سے جب انسان آدم علیہ السلام کی صورت میں دنیا میں اپنے وجود کی پیدا کر رہا تھا، تو اللہ تعالیٰ نے ان سے مکالمہ فرمایا، ان کو برگزیدہ کیا، ان کو نبوت کے منصب پر فائز کیا، ان کو ایک ایسے امتحان سے گزارا کہ جس میں بنیادی حقائق ان پر واضح کیے گئے۔ تو ظاہر ہے کہ وہ ہدایت ہے جس کی پھر بار بار اللہ تعالیٰ کی طرف سے عنایت ہوتی رہی ہے۔ تو یہ قرآن مجید اس ہدایت کی بھی یاد دہانی کر رہا ہے جس کو نوح، ابراہیم اور تمام انبیاء لے کر آئے، لیکن ان کے ساتھ نسبت کے مدعیوں نے، یعنی ظاہر ہے کہ دنیا میں بہت سے لوگ ان جلیل القدر ہستیوں کے ماننے والے تھے، یہ نسبت کے مدعی ہیں، یعنی وہ یہ سمجھتے ہیں کہ ہم نوح کے ماننے والے ہیں، ابراہیم کے ماننے والے ہیں، ہم مسیح کے ماننے والے ہیں، ہم موسیٰ کے ماننے والے ہیں علیہم السلام۔ نسبت کے مدعیوں نے اس ہدایت الہی کی جگہ مختلف ناموں سے مختلف ضلالتیں ایجاد کر لیں، ضلالتیں یعنی گمراہیاں، اگرچہ وہ اب بھی انہی پیغمبروں کا اپنے آپ کو نام لیوا کہتے ہیں، لیکن ہدایت الہی کے ساتھ وابستہ ہو کر اس کو مضبوطی سے پکڑے رکھنے کے بجائے انہوں نے مختلف ضلالتیں ایجاد کر لیں، اور انہی ضلالتوں، انہی گمراہیوں کو اپنے بزرگوں کا دین سمجھ بیٹھے۔ یعنی پہلے وہ بدعات کی صورت میں وجود پذیر ہوئی، اس کے بعد ان کو ایک تقدس حاصل ہو گیا، کچھ نسلیں جب گزر گئیں تو بعد والوں نے اس کو اپنے بزرگوں کا دین سمجھ کر اس کی حفاظت شروع کر دی۔ قرآن اپنی اس تذکیر سے تاریخ کے فراموش کردہ اور آگ کو بھی یاد دلا رہا ہے، یعنی یہ انبیاء علیہ السلام کی تاریخ، یہ ان کی امتوں کی تاریخ، یہ ان پر نازل ہونے والی کتابوں کی تاریخ، یہ قدیم صحائف کی تاریخ، یہ ان کے مشمولات، یہ ان کے مضامین، یہ ان کے مندرجات، وہ بھی یاد دلا رہا ہے، اور فطرت کے فراموش کردہ اسباق کو بھی۔ فطرت کے فراموش کردہ اسباق، یعنی وہی فطرت کا سبق جو انسان کو دے کر بھیجا گیا تھا، اس کو بھی بھول جاتا ہے انسان، پس جس کا جی چاہے اس سے فائدہ اٹھائے۔ یہ فرمایا کہ یہ تو محض ایک یاد دہانی ہے تمام دنیا والوں کے لیے، تو اس یاد دہانی کہنے یا ذکرہ کہنے، اس سے کیا مراد ہے؟ اس سے یہ چیز مراد ہے کہ یہ قرآن کوئی اوپری اور انوکھی بات لے کر نہیں آیا، कोई नई चीज़ नहीं पेश कर रहा, ये उन हकायक की याद दहानी करा रहा है जो अंदर बदियत हैं और जो नबियों की पूरी तारीख़ में हमारे सामने आते हैं। चुनाचे इससे पीछे वो मज़मून आ चुका है जिसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातब करके कहा कि ये पैगंबर हैं कि जिनको हमने हिदायत बख्शी थी, ये सब के सब अखियार थे और ये पैगंबर हैं कि फब हुदा हम इक्तदे, जिनकी हिदायत की आपको पैरवी करनी है। तो गोया कुरान मजीद एक उस पैरवी की दावत देता है तो ज़ाहिर है कि उन चीज़ों की याद दहानी भी कराता है जो वो पैगंबर लेकर आए थे और एक इंसान की फितरत में जो कुछ अल्लाह ताला ने वदियत कर रखा है। वमा कदरुल्लाह हक कदरे इस कालू मानजल्लाहु अला बशरिन मिन शय, हकीकत यह है कि इन लोगों ने अल्लाह की सही कदर नहीं पहचानी। जब इन्होंने कह दिया कि अल्लाह ने किसी इंसान पर कुछ नाजिल नहीं किया, यानी जब ये कहा, अब जाहिर है कि कुरान मजीद का अंदाज़ ये है ना कि उसके मुखातबीन हैं, कुछ मुखातबीन बराए रास्त हैं, कुछ पीछे खड़े हुए हैं, तो वो उनकी बातें नकल करता है, अपनी दावत पेश करता है और जो दावत पेश कर रहा है उससे मुतल्लक जो कुछ मुखातबीन कह रहे हैं वो ज़ेर बहस ले आता है। तो अब उसने कहा कि हकीकत यह है कि इन लोगों ने अल्लाह की सही कदर नहीं पहचानी जब इन्होंने कह दिया कि अल्लाह ने किसी इंसान पर कुछ नाजिल नहीं किया। इस पर मैंने लिखा है आगे के मज़मून से वाज़े है कि ये कौल यहूद का है, यानी ये जो सूरह अनाम है इसके मुखातब असलन तो कुरैश है, कुरैश मक्का रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की कौम के लोग, लेकिन जिस ज़माने में ये नाजिल हो रही है उसमें अब यहूद भी पीछे आ गए। आगे के मज़मून से वाज़े है कि ये कौल यहूद का है जो उस ज़माने में कुरैश को शह दे रहे और तरह तरह के एतराज़ात इल्का कर रहे थे, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम की दावत जब बरपा हो गई उस पर एक हंगामा पैदा हो गया, उस पर बहसें होने लग गईं, उसका एक रद्दमल सामने आने लग गया। तो ज़ाहिर है कि यहूद एक मजहबी गिरोह की हैसियत रखते थे, तो पहले मरहले में तो ज़्यादा बात नहीं हुई, लेकिन जैसे जैसे उसको फ़रोग हुआ तो ये भी पीछे आ गए और ये जिस तरीके से कुरैश के लिए एक बड़ी खुदा की नेमत थी, यहूद के लिए भी खुदा की नेमत थी, लेकिन उन्होंने इसको अपने लिए चैलेंज समझा और अपने वजूद के लिए चैलेंज समझा। चुनाचे फिर वो एतराज़ात इल्का करते थे, वो कुरैश को इस बात पर उभारते थे कि वो रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम को अपने इस्तेहज़ा का निशाना बनाएं, आपको ज़िच करने की कोशिश करें और जो बात आप बयान कर रहे हैं उससे गुरेज़ो फ़रार के रास्ते उनको दिखाते। उनके जहन में, यानी यहूद के जहन में जब उन्होंने ये बात कही, उनके जहन में बात तो ये रही होगी कि तौरात के बाद किसी नई किताब और नई शरीयत की ज़रूरत बाकी नहीं रही, यानी उनके पास तौरात है, वो अपने आप को खुदा की हिदायत का दुनिया में एक बड़ा अमीन समझते हैं। तो उनके जहन में बात तो ये रही होगी कि तौरात के बाद अब नई किताब, नई शरीयत, ये कैसे हो सकता है, इसलिए अल्लाह अब किसी इंसान पर कुछ नाजिल नहीं करेगा, यानी अब तौरात के बाद। लेकिन उन्होंने बात इस तरह से कही जिससे अरबों की कौमी हमीयत भी ना बढ़के और उनका मकसद भी हासिल हो जाए, यानी वो ज़ाहिर है कि कुरान मजीद के बारे में ये तासुर पैदा करना चाहते थे कि नहीं, बिल्कुल बेज़रूरत है, ये क्या है। तो अगर वो ये कह देते कि तौरात के बाद इसकी क्या ज़रूरत है तो फिर कुरैश उनकी बात तो सुनते, यानी फिर तो ये होता कि वो गोया अपनी बात की या अपनी किताब की बर्तरी बयान कर रहे हैं। उन्होंने बात आम तरीके से कह दी और आम तरीके से इसलिए कही कि अरबों की कौमी हबीयत भी ना बढ़के और उनका मकसद भी हासिल हो जाए। मकसद क्या था कि कुरान मजीद को ये लोग अहमियत ना दें। कुरान ने पहले उनके इस कौल के ज़ाहिर को सामने रख कर तबसरा किया, यानी कुरान मजीद ने पहले उस बातन को नहीं खोला, वो आगे ज़ेर बहस आएगा। पहले क्या किया, उनका ज़ाहिर, उनका ज़ाहिर तो ये बयान था कि अल्लाह ताला ने किसी इंसान पर कभी कुछ नाजिल नहीं किया, यानी बात इस तरीके से कही गई थी। कुरान मजीद ने इसी को सामने रख के तबसरा किया कि जो लोग खुदा को अपनी मखलूकात से इस कदर बेताल्लुक समझें कि उनके अंदर तलब हिदायत का नहायत कवी दाइया पैदा करके उसने इस दाइये का कोई जवाब नहीं दिया, उनके बारे में यही कहा जा सकता है कि सदियों तक दीन और शरीयत का हामिल रहने के बावजूद उन्होंने खुदा की कदर नहीं पहचानी। اور اس علیم و حکیم ہستی کے بارے میں نہایت غلط اندازہ قائم کیا ہے۔ گویا قرآن مجید نے یہاں پر انسان کو ایک بہت بڑی حقیقت کی طرف توجہ دلا دی کہ جب کوئی شخص اللہ تعالیٰ کے بارے میں کوئی ایسی رائے قائم کرتا، کوئی ایسا تصور قائم کرتا ہے جو اس کے شاین شان نہیں ہے، تو یہ گویا خدا کی ناقدری کرنے کے مترادف ہے۔ انسان کے ہاں کوئی تضاد نہیں ہو سکتا، یہ تو کہا جا سکتا ہے کہ ایک آدمی یہ دعویٰ کر دے کہ میں کسی خدا کو نہیں مانتا، لیکن جب آپ خدا کو مانتے ہیں تو پھر اس کا تصور اس کے شایان شان ہونا چاہیے۔ تو یہ فرمایا کہ کیا خدا نے پیاس پیدا کر کے پانی نہیں دیا؟ کیا خدا نے خوراک اور غذا کے دائیات رکھ کے اس کا اہتمام نہیں کیا، اور اس تنوع کے ساتھ نہیں کیا، اور اس ندرت کے ساتھ نہیں کیا، اور جدتوں کے ساتھ نہیں کیا؟ تو ہدایت کی جو طلب انسان کے اندر ہے، یعنی مجھے صحیح راستہ معلوم ہونا چاہیے، مجھ پر واضح ہونا چاہیے میں کون ہوں، کہاں سے آیا ہوں، یہ کائنات کیا ہے، مجھے کہیں جانا ہے یا مر کے مٹی ہو جانا ہے، تو ظاہر ہے کہ یہ وہ سوالات ہیں جن کا جواب انسان کے لیے ہدایت کا ذریعہ بنے گا۔ اگر صحیح جواب ملے گا تو ہدایت، اگر غلط جواب پر مطمئن ہو گیا تو ضلالت اور گمراہی۔ تو یہ طلب ہے ہر انسان کے اندر، ہر انسان میں یہ طلب موجود ہے کہ اس کو صحیح بات معلوم ہو۔ یہی وجہ ہے کہ انسان جس طرح اپنی قوم، اپنے ملک، اپنے قبیلے، اپنی جنم بھومی کے ساتھ ایک خاص طرح کی عصبیت رکھتا ہے، اسی طرح جس چیز کو وہ ہدایت سمجھتا ہے اس کے ساتھ بھی غیر معمولی نوعیت کی عصبیت اس کے اندر پیدا ہو جاتی۔ تو ہدایت کی شدید طلب پیدا کر کے انسان کو دنیا میں بھیجا گیا ہے، یہ طلب رکھ دی، یہ دائیہ رکھ دیا، اور پھر ہدایت کا اہتمام نہیں کیا۔ یعنی انہوں نے کہا کیا تھا، انہوں نے کہا تھا ما انزل اللہ علی بشر من شے، اللہ نے کسی انسان پر کچھ نازل نہیں کیا، یعنی اس سے پہلے بھی اور اب بھی اللہ کی طرف سے کوئی چیز نازل نہیں کی گئی۔ تو قریش کے لحاظ سے یہ بات انہوں نے کہہ دی، اور ظاہر کو سامنے رکھ کے قرآن نے اس کا نہایت عمدہ جواب دیا، اور یہ جواب دیا کہ یہ تم نے خدا کی قدر پہچانی، تم تو خدا کو ماننے والے ہو، تو کیا ہدایت کی طلب وہ پیدا کرے گا اور ہدایت نہیں دے گا؟ اگر یہ بات کہتے ہو، یعنی اگر تمہارا کہنا یہ ہے، چونکہ جو اصل بات تھی وہ انہوں نے بیان نہیں کی، وہ آگے زیر بحث آئے گی، باطن کیا تھا، ظاہر جو کچھ تھا وہ یہ تھا کہ نہیں، ایسا نہیں، تو پھر ظاہر ہے کہ یہ سوال پیدا ہوتا ہے کہ انسان کے اندر ہدایت کی روشنی کی، صحیح نتیجے تک پہنچنے کی، یہ جو سوال میں نے آپ کے سامنے رکھے ہیں، ان کا جواب پانے کی اتنی شدید طلب کیوں ہے، یہ دائیہ کیوں ہے انسان کے اندر؟ یہ الگ بات ہے کہ انسان کو اس کے روٹی پانی کی طلب سے فرصت نہ ملے اور وہ ان چیزوں پر غور نہ کرے، یا کسی پہلے سے موجود نقطہ نظر پر اطمینان کر کے بیٹھ رہے، لیکن جس وقت انسان کو ابھارا جائے گا، بتایا جائے گا، جس وقت سوچنے کا موقع فراہم کیا جائے گا، تو جس طرح سے انسان کے اندر ایک خاص وقت میں پیاس اندر سے زور کرتی ہے، ہدایت کا یہ دائیہ بھی اسی طرح زور کرتا ہے، ہدایت کی یہ طلب بھی اسی طرح زور کرتی ہے۔ تو اس کا جواب کیا خدا نہیں دے گا؟ یعنی وہ جو ایک ایک ضرورت کو پورا کرتا ہے، اس نے جو تمہاری شخصیت بنائی ہے اس کی تمام ضرورتوں کو اس دنیا کے اندر فراہم کیا ہے، تو اس نے ہدایت کا اہتمام نہیں کیا؟ تو فرمایا کہ جو لوگ خدا کو اپنی مخلوقات سے اس قدر بے تعلق سمجھے کہ ان کے اندر طلب ہدایت کا، یعنی ہدایت کو پانے کا نہایت قوی دائیہ پیدا کر کے ایک شدید محرک موجود ہے، اس نے اس دائیے کا کوئی جواب نہیں دیا، ان کے بارے میں یہی کہا جا سکتا ہے کہ صدیوں تک دین و شریعت کا حامل رہنے کے باوجود، یہود ہیں چونکہ، انہوں نے خدا کی قدر نہیں پہچانی، اور اس علیم و حکیم ہستی کے بارے میں نہایت غلط اندازہ قائم کیا ہے۔ گویا پیاس کی شدت سے انسانیت تڑپ رہی ہے اور یہ کہتے ہیں کہ اس نے کبھی پانی پیدا نہیں کیا۔ تو فرمایا قل من انزل الکتاب الذی جاء به موسیٰ، ان سے پوچھو پھر اس کتاب کو کس نے نازل کیا تھا جس کو موسیٰ لے کر آئے تھے، یعنی اگر یہ بات ہے تو پھر بتاؤ یہ بات، تو اب گویا وہ جو باطن ہے وہ سامنے آ گیا۔ ان سے پوچھو پھر اس کتاب کو کس نے نازل کیا تھا جس کو موسیٰ لے کر آئے تھے، پہلے ظاہر کو سامنے رکھ کے جواب دیا اور پھر یہ سوال اٹھا دیا کہ اچھا اگر یہی بات ہے तो फिर क्या अपने पास जो किताब रखते हो और अपने यहाँ जिस पैगंबर को मानते हो उसके बारे में भी यही कहोगे जिसको मूसा लेकर आए थे? कुल मन अंज़ल किताब अल्लज़ी जा बिही मूसा नूरम व हुदल लिन्नास, जो लोगों के लिए रोशनी और हिदायत थी। तजलूनहु करातीस तुब्दूनहा व तुख्फून कसीरा, जिसको वर्क वर्क करके उन्हें दिखाते और ज़्यादा कुछ छुपा लेते हो। अब ये कुरान मजीद ने गोया जो लोग ये एतराज़ इल्का कर रहे थे उनको बिल्कुल बराहना कर दिया। कहा कि तुम्हारे पास तो ख़ुद खुदा की किताब मौजूद है, खुदा की किताब एक पैगंबर ने तुम्हें दी है, तुम अपने आप को उस पैगंबर की निस्बत से दुनिया के सामने मुतारफ़ कराते हो, और फिर यही नहीं है इस उस किताब के साथ भी तुम्हारा रवैया क्या है? वरक वरक करके उन्हें दिखाते यानी लोगों को दिखाते और ज़्यादा कुछ छुपा लेते हो। लोगों से मुराद ज़ाहिर है कि यहूदी के लोग हैं, और यहाँ जब ये कहा कि लोगों को दिखाते तो आपसे आप ये मालूम हो गया कि इसमें उनके मज़हबी पेशवा मुखातब हो गए। मज़हबी पेशवा ही हैं कि जो किसी नई दावत के बारे में मुतरद्दद होते, एतराज़ात इल्का करते, वो रवैये इख्तियार करते जो कुरान में ज़ेर बहस आए हैं। तो इरशाद हुआ कि तजलूनहु करातीस तुब्दूनहा व तुख्फून कसीरा, जिसको वर्क वर्क करके उन्हें दिखाते और ज़्यादा को छुपा लेते हो। وَعُلِّمْتُمْ مَا لَمْ تَعْلَمُوا أَنْتُمْ وَلَا آبَاؤُكُمْ, وہ کتاب اور جس کے ذریعے سے تمہیں وہ علم دیا گیا جسے نہ تم جانتے تھے نہ تمہارے باپ دادا, یعنی وہ کتاب تمہارے پاس موجود ہے۔ وَعُلِّمْتُمْ مَا لَمْ تَعْلَمُوا أَنْتُمْ وَلَا آبَاؤُكُمْ, یعنی یہ بتاؤ کہ پھر وہ کس نے نازل کی؟ وہ جو کتاب ہے وہ موسیٰ کی کتاب, وہ تورات, वो जिस किताब को वरक वरक करके उसका ज़्यादा हिस्सा छुपा लेते हो और कुछ लोगों को दिखाते हो, और जिसमें तुम्हें वो इल्म दिया गया जिसे ना तुम जानते थे ना तुम्हारे बाप दादा, ये बताओ कि वो किसने नाजिल की थी? खुद ही जवाब दिया, कुलिल्लाह, कहो अल्लाह ही ने। सुम्मा ज़रहुम फ़ी खौज़हिम यालबून, सुम्मा ज़रहुम फ़ी खौज़हिम यलबून, फिर इन्हें इनकी कजबहसियों में छोड़ दो, खेलते रहे। यानी फरमाया कि ये जो कुछ कह रहे हैं इसके ज़ाहिर को भी देखो, इसके बातिन को भी देखो। ज़ाहिर में तो इन्होंने ये जुमला बोला है कि अल्लाह ने कभी कुछ नाजिल ही नहीं किया, तो फिर तो बड़ी नाकदरी कर रहे हो अपने परवरदिगार की। और अगर बातिन के लिहाज से देखो तो तुम्हारे पास जानते हो क्या है, तुम्हारी शनाख्त क्या है और तुम्हारा तारुफ़ क्या है? वही अल्लाह की किताब। तो अल्लाह की उस किताब के बारे में फिर क्या राय रखते हो? इनसे पूछो फिर उस किताब को किसने नाजिल किया था। तो जवाब दिया कि अल्लाह ही ने नाजिल किया था, और फिर इनकी इन कजबहसियों में छोड़ दो, खेलते रहे। ये जो बात की और जिसमें ख़ास तौर पर यह फरमाया कि वरक वरक करके उन्हें दिखाते और ज़्यादा कुछ छुपा लेते हो, इसके बारे में अलबयान का नोट है कि यहूद ने तौरात की जो नाकदरी की ये उसका इजहार भी है, और उनकी बात के बातनी पहलू का जवाब भी। यानी जाहिर है कि इसमें अल्लाह ताला ने एक तरफ वो जो बातिन में बात थी उसका जवाब दे दिया है, और दूसरी जानिब इसमें जो सलूक इन्होंने किताब के साथ किया था, जो नाकदरी की थी तौरात की, उसको भी जाहिर कर दिया है। यहूद ने तौरात की जो नाकदरी की ये उसका इजहार भी है, और उनकी बात के बातनी पहलू का जवाब भी, कि खुदा की किताब के साथ जो सलूक उन्होंने किया है उसके बाद तो नागुज़ीर ज़रूरत थी कि एक नई किताब और नई शरीयत नाजिल की जाए। तो गोया कुरान ने उसी से अपने इस्तदलाल को भी उठा लिया कि जो कुछ तुम कर चुके हो किताब के साथ, जो मामला तुम कर चुके हो, उसके बाद तो ये बहुत बड़ी ज़रूरत थी। चुनाचे कुरान मजीद को जब आप इब्तदा में देखें तो उसमें सूरह फातिहा रखी गई है, वो कुरान का दीपाचा है, और उस दीपाचे में वो मज़मून के लिहाज से कैसे मरबूत किया है, गोया वो हिदायत की दुआ है, हिदिनस सिरातल मुस्तकीम, और कुरान उस दुआ का जवाब है। तो ये जो बेसत मोहम्मदी के मौके के ऊपर, रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की बेसत के ऊपर इंसान की एक तलब थी कि उसको सही रास्ता मिले, ये तलब क्यों पैदा हुई? इसलिए कि तुमने तौरात के साथ ये सलूक किया, खुदा की किताब के साथ जो सलूक उन्होंने किया है उसके बाद तो नागुजीर ज़रूरत थी कि एक नई किताब और नई शरीयत नाजिल की जाए ताकि लोग तारीकी से निकल कर रोशनी में आए और गुमराही से निजात हासिल कर लें। उस्ताद इमाम लिखते हैं, यहूद ने तौरात उस शक्ल में जमा नहीं की थी जिस शक्ल में मुसलमानों ने कुरान को मा बैनद फतेन जमा किया, यानी कुरान मजीद को तो असल में एक बाकायदा किताब की सूरत में जमा करके जिस तरह के दो जिल्दों के दरमियान किताब होती है वैसे हमारे यहाँ रखा गया है। हम कुरान मजीद को इसी तरह मुंतकिल कर रहे हैं। यानी क्या हुआ जब ये मुंतकिल होना शुरू हुआ? रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने कुरान मजीद को पढ़ कर सुनाया, जब वो नाजिल होता था तो आपको हुक्म दिया गया था कि आप जो वही आपकी तरफ की जाती है इसको पढ़ के सुनाएं। कुरान ही ज़रिया दावत था, कुरान ही के ज़रिए से आप अपने मुखातबीन तक अपना पैगाम पहुंचा रहे थे, तो पढ़ कर सुनाया जाता था। और जब पढ़ कर सुनाया जाता तो जो सहाबा किराम थे जो कुरान पर ईमान ला चुके थे उनमें से जो लिखना जानते थे वो लिख लेते और जो याद कर सकते थे वो याद कर लेते, यानी जो लिखना नहीं जानते थे वो ज़्यादातर याद कर लेते। तो इस तरह कुरान का याद करना, कुरान का लिख लेना, ये एक मुतवातिर अमल की हैसियत से रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम पर इसके नज़ूल के साथ ही हो रहा था और इससे दसियों नुस्खे बन रहे थे, इससे दसियों मुजल्लदात वजूद में आ रही थी। फिर उसके बाद जब रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम अपने आखिरी ज़माने को पहुँचे तो आपने पूरे कुरान को इस तरतीब के साथ जिस तरह के वो हमें दिया गया है अल्लाह के हुक्म से दोबारा पढ़ा। जिब्रील ने आपको पढ़ के सुनाया, अल्लाह ने इसको ये तरतीब दी और आपने पढ़ा, उसको फिर सहाबाए किराम ने उसी तरह सुना और सुन के याद करने वालों ने याद किया, लिखने वालों ने लिखा। कोई एक नुस्खा तरतीब देने या उसको रखने की कोई ज़रूरत पेश नहीं आई। दसियों लोगों ने ये मुसाहिब लिख लिए और ये फिर नस्लन बाद नस्लन इसी तरह से मुंतकिल हो रहा है। और इब्तदा ही से यानी रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम पर जब इसके नज़ूल की तकमील हुई तो उसके साथ ही लोगों के पास मसाहिफ वजूद में आ गए, यानी जिस तरह अब कुरान मजीद आपको मिलता है पूरा का पूरा मा बैनत दफतैन, यानी एक जिल्द के अंदर जिसमें दोनों दफ्तियाँ होती हैं जिसके अंदर कुरान मजीद एक पूरी किताब के तौर पर मिलता है और वो हम ले लेते हैं, पढ़ते हैं और ऐसे ही इस उम्मत को नसलन बाद नसलन मुंतकिल हो रहा है। बल्कि उन्होंने इसको उसको मुख्तलिफ अज्जा में तकसीम कर लिया था, उसको किसको? तौरात को, और हर जुज़ को अलग अलग कलमबंद किया था। यानी जिस तरह कुरान मजीद में 7 अबवाब हैं तो आप सोचिए कि हम उन 7 अबवाब को अलग अलग मुजल्लदात में रखते, या कुरान मजीद में 114 सूरतें हैं और उनमें से हर सूरह को हम अलग अलग जिल्द में रख लेते, तो उन्होंने तौरात के साथ ये मामला किया था। उन्होंने उसको मुख्तलिफ अज्जा में तकसीम कर लिया था और हर जुज़ को अलग अलग कलम बंद किया था। इस तरह उनको उसकी उन तालीमात और पेशीन गोइयों के छुपाने का आसानी से मौका मिल जाता था जिसको वो अपनी ख्वाहिशात और मसाले के ख़िलाफ़ पाते। यानी जब लोग आके कहते कि जो बात आप हमें बता रहे हैं दिखाइए तौरात में, तो वो कोई एक कुर्रासा निकाल लेते और दिखा देते। तो इस तरह गोया तौरात को बजाय इसके कि एक किताब के तौर पर माँ बैनत दफतैन मुतारफ़ कराया जाता, उन्होंने ये तरीका इख्तियार कर लिया। जब एक किताब के अज्जा अलग अलग कुर्रासों की शक्ल में हों, यानी एक जुज़ यहाँ एक जुज़ वहाँ, और उस पर इजारादारी भी मखसूस एक गिरोह की हो, ज़ाहिर है कि इस तरह की इशात नहीं हुई जिस तरह के कुरान की हुई, यानी बहुतों ने याद कर लिया बहुतों ने लिख लिया, वहाँ ज़ाहिर है कि एक मजहबी तबका था जिसके हाँ वो महदूद रही, इजारादारी भी मखसूस एक गिरोह की हो, तो वो बड़ी आसानी से ये कर सकता है कि उसके जिस जुज़ को चाहे अपने मखसूस हलके से बाहर के लोगों के इल्म में ना आने दे। कुरान ने यहूद पर किताब इलाही के इख्फा का यानी किताब इलाही के छुपाने का जो जुर्म आयद किया है उसकी एक नहायत संगीन शक्ल ये भी थी, और कुरान के अंदाज़े बयान से ये मालूम होता है कि इस तरह किताब इलाही का ज़्यादा हिस्सा यहूद ने छुपा लिया था, सिर्फ उसका थोड़ा हिस्सा वो ज़ाहिर करते थे। यानी ये जो सूरत इख्तियार की गई थी ये नहायत संगीन सूरत थी। इसमें सिर्फ ये नहीं था कि कोई एक आयत आपने गलत बयान कर दी कहीं तारीफ कर दी, बल्कि इसके उसके बहुत से अज्जा थे जो लोगों की निगाहों से छुपे रहते थे। قرآن کے انداز بیان سے یہ معلوم ہوتا ہے کہ اس طرح کتاب الہی کا زیادہ حصہ یہود نے چھپا لیا تھا، صرف اس کا تھوڑا حصہ وہ ظاہر کرتے تھے، اس لیے کہ تبدونہا و تخفونہ کثیرت کے الفاظ سے یہ بات صاف نکلتی ہے کہ جو حصہ چھپایا جاتا تھا وہ زیادہ تھا. اس کے معنی لازماً یہ بھی ہوئے کہ جو حصہ ظاہر کیا جاتا تھا وہ تھوڑا. یعنی یہ قرآن مجید نے جب جواب دیا ان کی بات کا کہ اللہ نے کوئی چیز نازل نہیں کی، تو پہلے تو یہ بتایا کہ اگر یہ بات علی الاطلاق کہہ رہے ہو تو بڑی خدا کی ناقدری کر رہے ہو، یعنی وہ ہدایت کا دائیہ پیدا کرے اور اس کا جواب نہ دے، اور اگر یہ اپنی کتاب کو سامنے رکھ کے کہہ رہے ہو تو پھر یہ سوال پیدا ہوتا ہے کہ تمہارے اوپر جو کتاب نازل کی گئی ہے اور جس کو اپنی کتاب اور خدا کی کتاب کہتے ہو، پھر وہ کہاں سے آئی ہے؟ تو یہ سوال اٹھایا. لیکن جب جواب دیا تو ساتھ ہی جو رویہ تھا ان کا کتاب کے بارے میں، یعنی اگر اللہ کے الہام کے بارے میں رویہ دیکھیے تو وہ ناقدری، اور خود جو کتاب جس کو مانتے تھے اس کے ساتھ رویہ دیکھیے تو اس کو الگ الگ کراسوں کی شکل میں رکھ لیتے، اور اس طرح مذہبی پیشوا اس کا تھوڑا حصہ لوگوں تک پہنچاتے، باقی کو چھپا لیتے تھے. تو ارشاد فرمایا تھا کہ یہ کتاب کیا تھی؟ روشنی تھی، ہدایت تھی. اس کے ذریعے سے تمہیں وہ علم دیا گیا جسے نہ تم جانتے تھے نہ تمہارے باپ دادا. کہا کہ ان سے کہو کہ اللہ ہی نے یہ کتاب دی تھی، پھر ان کی کج بحثیوں میں چھوڑ دو، کھیلتے رہے. ثم ذرہم فی خوضہم یلعبون. اس پر میں نے لکھا ہے پہلے محض اشارہ فرمایا تھا، یہاں سے آگے اب قرآن کی مستقل حیثیت واضح کی جا رہی ہے کہ اس کتاب کے نزول کی ضرورت کیوں پیش آئی. یعنی یہاں سے گویا ایک کتاب کی ضرورت، قرآن مجید کی ضرورت، جس پر انہوں نے سوال اٹھا دیا ہے، اس کو اب قرآن مجید بیان کرے گا، لیکن پہلے یہ بات کہہ کے، یہ جواب دے کے اعراض کیا ہے کہ ان کو ان کی کجبیسیوں میں چھوڑ دو، کھیلتے رہے، اور اب سنو کہ یہ کتاب کیا ہے. ارشاد فرمایا وَحَاذَا كِتَابٌ أَنزَلْنَاهُ مُبَارَكٌ مُصَدِّقُ الَّذِي بَيْنَ يَدَيْهِ. یہ اسی طرح کی ایک کتاب ہے جو ہم نے اتاری ہے، بڑی خیر و برکت والی ہے. یہ ایک کتاب ہے، ظاہر ہے کہ یہ کتاب جو ہے یہ کیسی کتاب ہے؟ یہ ویسی کتاب ہے جیسی کہ تورات تھی. یہ اسی طرح کی ایک کتاب ہے جو ہم نے اتاری ہے، بڑی خیر و برکت والی ہے، جو کچھ اس سے پہلے آ چکا ہے اس کی تصدیق کرتی ہے. بڑی خیر و برکت والی ہے، اس پر البیان کا نوٹ ہے، یہ اس عالمگیر خیر و برکت کی طرف اشارہ ہے، عالمگیر خیر و برکت جس کا ظہور آن حضرت صلی اللہ علیہ وسلم کی بعثت اور آپ پر قرآن کے نزول سے ہوا. یعنی جو دنیا کو ہدایت ملی ہے، خیر و برکت ملی ہے، اگر اس کا اندازہ کرنا ہو تو اس کے مقابل میں دو چیزوں کو رکھ کے مطالعہ کیجئے. یعنی ایک فلسفے کی تاریخ. فلسفہ کیا ہے؟ وہ انسان کی ہدایت کو اپنے طور پر، اپنی عقل کی بنیاد پر جاننے کی، ہدایت تک پہنچنے کی، حقیقت تک پہنچنے کی جستجو کی داستان ہے. تو اندازہ ہوگا کہ کیا سوالات تھے، کیا وجود کی بحث تھی، کیا علم کی بحث تھی، اور کہاں کھو گئی. یعنی آخری نتیجہ کیا ہے؟ آخری نتیجہ وہ ہے جو اب پوسٹ ماڈرنزم میں نکل رہا ہے، یعنی ہر چیز تشکیق کی زد میں ہے. سوفسطائیت سے ابتدا، سوفسطائیت پر انتہا. ساری کی ساری تاریخ نتشے کی چیخ بن کر رہ گئی ہے. ایک طرف اس کو سامنے رکھیے، دوسری جانب ان مذاہب کو سامنے رکھیے جو انسان نے سیر باطن کے نتیجے میں اپنے زوم کے مطابق پیدا کی ہے، جس میں سب سے بڑی مذہبی حقیقت گوتم بدھ کی تحریک ہے. یعنی وہ سری مذاہب، میں ان کو صوفیانہ مذاہب کہتا ہوں، کہ جن میں انسان نے اپنے باطن کے سفر پہ جا کے منزل تک پہنچنے کی کوشش کی ہے. فلسفہ عقل کی روشنی میں سفر تھا، یہ باطن کی رہنمائی میں سفر ہے. انسان کا باطن یہ ایک دنیا ہے، اس میں دھوکے اور فریب کے مواقع ہی مواقع، اور پھر اس میں کیا ہوا، کیا نتائج نکلے، اس میں کیسے انسان بھول بھلیا میں الجھ کے رہ گیا، اور اس سے جو دینی تصورات پیدا ہوئے وہ انسانیت کے لیے کتنے خطرناک تھے. اس میں रहमानियत वजूद में आ गई, उसमें खुदा की पूरी स्कीम बातिल होकर रह गई, उसमें अखलाकी अकदार की ऐसी तस्वीर पेश की गई कि जिसने दुनिया में इंसान के वजूद को बेमानी करके रख दिया, उसमें माल एक माया बन गई, उसमें दुनिया एक लानत की चीज़ बन गई, और उसमें उसको तर्क करना और छोड़कर कहीं तपस्या के लिए बैठ जाना यही इंसान की मंजिल करार पा गया। और फिर उससे ऐसा फ़लसफ़ा वजूद में आया कि जिसने आखिरी दर्जे के शिर्क को दुनिया में कायम कर दिया, यानी ये कि ये पूरी कायनात जो हमको नज़र आती है और हमारा अपना वजूद भी, ये सब क्या है, इसकी कोई हकीकत नहीं है, ये खुदा का जसदी ज़हूर है। मसीहियों ने क्या कहा कि सैयदना मसीह अलैहिस्सलाम यानी एक शख्स, वो खुदा का जसदी ज़हूर है। और इधर इस तहरीक ने ये दावा किया कि ये पूरी की पूरी कायनात खुदा का जसदी ज़हूर है, इसको वहतुल वजूद कहते हैं, ये शिर्क वजूद में आया। तो इन दोनों को सामने रखिए और फिर उस खैर और बरकत को देखिए जो कुरान ने लोगों को दी है। क्या शान है, कितना गैर मामूली इंसानी फितरत पर मबनी कलाम है, किस तरह उन तमाम मामलातों मसाइल के बारे में एक दो टोक साफ सीधी बात कही है, कैसी सिरात मुस्तकीम इंसान को दिखाई है, खुदा का कैसा आला तसव्वुर पेश किया है, उसकी सिफात की क्या तस्वीर कशी की है। तो गोया एक ऐसी दुनिया इंसान के सामने रखती जो सरासर खैर है और सरासर बरकत है, ये उस आलमगीर खैर और बरकत। और फिर रसूलुल्लाह सल्लम के ज़रिए से जब कुरान नाजिल किया गया तो ऐसा नहीं किया गया कि वो एक कौम तक महदूद रहता, नहीं, उस ज़माने की जो पूरी मतमद्दन दुनिया है उस पूरी दुनिया को गोया उसका हदफ बना दिया गया। चुनाचे यही नहीं हुआ कि आपके ज़रिए से जो दैनूनत थी वो अरब तक महदूद रही, नहीं, वो कैसर व कसरा तक वसी हो गई और उसने दुनिया की पूरी तारीख को मुतासर कर डाला और फिर पूरी दुनिया तक ये पैगाम पहुँचा। और आज भी दुनिया के अंदर एक ही किताब है जिसके बारे में हम पूरे इत्मीनान के साथ कह सकते हैं कि ये जिस तरह लाने वाले ने पेश की है उसी तरह हमारे पास मौजूद है। गोया दीन की हिदायत कतईयत सबूत के साथ पहुंच गई और ऐसी अरबी ज़ुबान में पहुंच गई, ऐसे साफ अल्फाज में पहुंच गई कि कतईयत दलाला भी हो गई। अब आप पूरे एतमाद के साथ इसको खुदा की किताब समझ सकते हैं और पूरे एतमाद के साथ इसकी तरफ रजू करके हकीकत तक पहुंचने की जस्तजू कर सकते हैं। ये उस आलमगीर खैर व बरकत की तरफ इशारा है जिसका ज़हूर आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की बेसत और आप पर कुरान के नज़ूल से हुआ और जिसकी बशारत सैयदना इब्राहीम अलैहिस्सलाम को उस वक्त दे दी गई थी जब वो खुदा के हुक्म पर अपने बेटे को कुर्बान कर देने के लिए तैयार हो गए थे। ये बशारत उस वक्त दी गई थी कि ये किताब आएगी। बाइबल की किताब पैदाइश में है, खुदावंद फरमाता है, चूँकि तूने ये काम किया कि अपने बेटे को भी जो तेरा इकलौता है दरेग न रखा, यानी ये समझ कर के खुदा मांग रहा है तुम ज़बा करने के लिए तैयार हो गए, इसलिए मैंने भी अपनी ज़ात की कसम खाई है कि मैं तुझे बरकत पर बरकत दूंगा और तेरी नस्ल के वसीले से ज़मीन की सब कौमें बरकत पाएंगी। तेरी नस्ल के वसीले से यानी मतलब तुम्हारी ज़ुर्रियत को दीन दिया जाएगा, हिदायत दी जाएगी, किताबें दी जाएंगी, नबी होंगे। सैयदना इब्राहीम अलैहिस्सलाम के बाद अल्लाह ताला ने नबूवत और हिदायत ये उनकी नस्ल में ख़ास कर दी और दुनिया की सारी कौमों के लिए गोया उन्हें ज़रिया हिदायत बना दिया। तो तेरी नस्ल के वसीले से ज़मीन की सब कौमें बरकत पाएंगी कि तूने मेरी बात मानी, यानी ये तशरीफ़ ऐसे ही नहीं हुई, ये ताज ऐसे ही नहीं पहनाया गया, ये ज़ुर्रियत इब्राहीम को ये फजीलत ऐसे ही नहीं दे दी गई, ये कोई अलल्टफ फ़ैसला नहीं है, नहीं, इब्राहीम तूने वफ़ादारी का हक अदा कर दिया तो फिर हमने ये नेमत तुम्हारी औलाद के लिए ख़ास कर दी। तो ये मतलब है इस बात का कि जो बड़ी खैर और बरकत वाली है, ये वो बरकत है जो ज़हूर पज़ीर हुई और आलमगीर सतह पर फैल गई। दूसरी बात क्या कही, मुसद्दिकुल्लज़ी बैन यदै, उसकी तस्दीक करती है जो कुछ इससे पहले आ चुका है, यानी ये किताब कोई नई चीज़ लेकर नहीं आई और जो पहले पेशीनगोइयाँ मौजूद थी उनको सच्चा साबित कर रही है, यानी जो कहा गया था पहली किताबों में کہ اس طرح ایک نبوت آئے گی اور اس طرح ایک عالمی دعوت اٹھے گی اور اس طرح سے خدا کی دینونت کا ظہور ہوگا، یہ ان پیشین گوئیوں کی مصداق بن کر آئی ہے۔ میں نے لکھا ہے یعنی ان پیشین گوئیوں کی مصداق ہے جو اس کے متعلق پچھلے صحیفوں میں موجود ہیں، اور اس لیے نازل کی گئی ہے کہ اس پورے سلسلہ نبوت کی صداقت پر ایک برہان قاطع بن جائے، ایک قطعی دلیل بن جائے جو تورات کے نزول سے لے کر اب تک جاری رہا ہے۔ اس نے گویا اس پورے سلسلہ نبوت کو ہمارے لیے ایک حقیقت بنا دیا ہے، ورنہ دنیا نے اس کے اوراق گم کر دیے تھے۔ اب ہم اس کے اعتماد پر کہتے ہیں کہ وہ یہ تھا، اس کی حقیقت یہ تھی، اس میں یہ بات بیان ہوئی تھی، اور اس کے اعتماد پر اگر کہیں ترجمے میں غلطی ہوئی ہے، کوئی چیز چھپائی گئی ہے، اس کو نمایاں کرنے میں کامیاب ہو جاتے ہیں۔ یہ اتنی بڑی خیر و برکت ہے یہ کتاب۔ اور فرمایا کہ اس لیے نازل کی گئی، اس لیے کہ تم اس کے ذریعے سے لوگوں کو خوشخبری دو، والے تنظر ام القرا و من حولہا، اور اس لیے کہ انہیں متنبہ کر دو جو ام القرا اس کے گرد و پیش کے رہنے والے ہیں۔ اس میں والے تنظر ام القرا و من حولہا، یہ جو الفاظ ہیں ان میں ظاہر بات ہے کہ معطوف علیہ محذوف ہے۔ قرآن مجید کا یہ طریقہ ہے کہ وہ بعض اوقات جملہ معلّہ کا معطوف علیہ حذف کر دیتا ہے، امٹ کر دیتا ہے، چونکہ وہ بات آپ سے آپ واضح ہو رہی ہوتی ہے تو اسے الفاظ میں بیان نہیں کرتا۔ قرآن کی زبان کے بعض خاص اسالیب ہیں، جن میں سے ایک یہ بھی ہے۔ تو اس چیز کو پھر میں نے واضح کیا ہے، نکال دیا ہے باہر اپنی اس پورے ترجمے میں، یہ جو محذوفات ہیں یہ کھول دیے گئے، اس لیے کہ مترجم کا فہم ہے، اس سے آپ اختلاف کر سکتے ہیں، لیکن ان کو کھولے بغیر بات واضح نہیں ہوتی، اور ترجمے کا تقاضا ہے کہ ان کو کھول دیا جائے۔ ترجمہ جس طرح الفاظ کا ہوتا ہے، اس طرح الفاظ کی دلالتوں کا بھی ترجمہ ہونا چاہیے۔ اس لیے کہ تم اس کے ذریعے سے لوگوں کو خوشخبری دو، یہ حصہ ہے، یہ مضمون ہے، یہ نکال دیا ہے، الفاظ میں بیان نہیں کیا، اس لیے کہ یہ دوسرے جملے سے خود واضح ہو رہا ہے۔ اور اس لیے کہ انہیں متنبہ کر دو، یعنی انذار کو بیان کر دیا ہے، بشارت کے پہلو کو مقدر کر دیا، جو ام القرا اس کے گرد و پیش کے رہنے والے ہیں۔ تو ایک تو یہ ہوا کہ یہ بتایا کہ یہ ان پیشین گوئیوں کی مستحق ہے، اور اس کے بعد یہ دوسری بات بیان کی، اور اس کے گرد و پیش کے رہنے والوں کو یہ متنبہ کرتی ہے، تم اس کے ذریعے سے متنبہ کرو گے، انذار کرو گے، خبردار کرو گے اور بشارت دو گے۔ اس پر یہ نوٹ ہے کہ اس کا عطف اس مفہوم پر ہے جو پہلے جملے سے نکلتا ہے، وضاحت قرینہ کی بنا پر اصل میں اسے حذف کر دیا ہے۔ یہ میں نے اس کی وضاحت کر دی کہ یہ جو الفاظ ہیں والے تنظرا، تو اس سے پہلے ایک جملہ مقدر ہے، اس کو لفظوں میں بیان نہیں کیا۔ قرآن کی یہ ضرورت، یہ جو ضرورت بیان ہوئی ہے، یعنی ان کو بشارت دے دو اور خبردار کر دو، یہ قریش کے تعلق سے بیان ہوئی ہے، جن پر اتمام حجت کے لیے اسے نازل کیا گیا، یعنی نزول میں وہ اولین مخاطبین ہیں، ان کو انذار کیا گیا ہے اور ان کو بشارت دی گئی ہے، ان کے لیے قرآن ایک پیغام لے کے آیا ہے، اور پھر اس کے نتیجے کے طور پر یہ دعوت اور یہ خیر و برکت پوری دنیا کو ملی ہے۔ جن پر اتمام حجت کے لیے اسے نازل کیا گیا، اور جس کے نتیجے میں پورے عالم کے لیے اس عظیم خیر و برکت کا ظہور ہوا جس کا حوالہ اوپر دیا گیا ہے۔ یعنی یہ اس طرح ہے کہ پہلے ان کو اور پھر ان کے ذریعے سے سب کو، اسی کو بیان کیا ہے نا کہ کذالک جعلناکم، یعنی قریش کو مخاطب کر کے کہا ہے بنی اسماعیل کو، کذالک جعلناکم امتاً وسطاً، ہم نے تمہیں درمیان کی ایک امت بنایا ہے، درمیان کی یعنی ایک طرف خدا کا رسول، دوسری طرف دنیا کی سب اقوام، اس کے درمیان میں تم کھڑے ہو۔ کیوں بنایا ہے؟ لتکونوا شہداء علی الناس، تاکہ تم دنیا کی سب قوموں تک اللہ کی شہادت پہنچاؤ، وَيَكُونَ الرَّسُولُ عَلَيْكُمْ شَهِيدًا، اور رسول تم پر یہ گواہی دے۔ تو یہ اہتمام کیا گیا کہ رسول کی گواہی بنی اسماعیل پر، اور بنی اسماعیل کے ذمے یہ کام لگایا گیا کہ وہ پوری دنیا، پورے عالم تک اس کو پہنچائیں۔ تو یہ گویا بتا دیا گیا کہ اس کا ظہور اس طریقے سے ہوا ہے، اس لیے کہ انہیں متنبہ کر دو جو ام القرا اس کے گرد و پیش کے رہنے والے ہیں۔ اس کے بعد ایک جملہ ہے، لیکن اس سے پہلے گویا کلام کے ربط کے لیے ایک مضمون پھر مقدر ہو گیا، वो क्या है, तुम मुतमिन रहो। यानी मतलब ये है कि पैगंबर आपको ये किताब दी गई है, ये बाबरकत किताब है, ये सारे इल्म की तस्दीक करती है, ये खैर बरकत का ख़जाना लेकर आई है, इसके ज़रिए से आपको खुशखबरी देनी है। ज़ाहिर है जो रद्द अमल है सामने उसके पेश नज़र फरमाया तुम मुतमिन रहो। जो आखिरत को मानते हैं वल्लज़ीन युमिनून बिल आखिरा युमिनून बिही, वही इसे मानेंगे। यानी इसमें गोया कुरान मजीद ने कमाल इंसानी नफ्सियात का वो मकाम बताया है जहाँ से मज़हब जाता है अंदर। यानी अगर इंसान अपने बातिन के उस एहसास की बुनियाद पर जो खैर व शर का उसे दिया गया है ये एहसास रखता है कि जवाबदेही होनी चाहिए, आखिरत को मानता है, यानी होना चाहिए, खुदा से मुलाकात का मौका मिलना चाहिए, इस आलम को अंजाम तक पहुँचना चाहिए, इसको अपनी गायत तक पहुँचना चाहिए, अगर वो ये मानता तो फरमाया कि वही मानेंगे। और वहुम अला सलातिहिम युहाफिज़ून, और वही अपनी नमाज की हिफाजत करते हैं। यानी जाहिर है कि वो जो कौम सामने मौजूद है वो कोई मुनकिर कौम नहीं है असलन, वो इब्राहीम अलैहिस्सलाम की औलाद हैं, और इब्राहीम अलैहिस्सलाम की औलाद की हैसियत से वो बहुत सी चीज़ों को मानते हैं, अल्लाह ताला को मानते हैं, जगह जगह उनके साथ मुकालमा है, आखिरत के बारे में एक इजमाली तसव्वुर रखते हैं, नमाज़ें पढ़ते हैं, रोज़े रखते हैं, हज करते हैं। और इसी तरीके से जो अहले किताब हैं, यानी जिनका यहाँ वो एतराज़ ज़ेर बहस आ गया था जिसका जवाब कुरान ने दिया है, वो जो अहले किताब हैं उनके सालहीन का भी यही मामला है। तो यहाँ इशारा उनकी तरफ है, असलन ये इशारा सालहीन अहले किताब की तरफ से, यानी ये जो पीछे से एतराज़ात इल्का कर रहे हैं तो सारे ऐसे नहीं हैं, इन अहले किताब में बड़े नेकोकार भी हैं। ये इशारा सालहीन अहले किताब की तरफ है, कुरान ने जगह जगह उनकी तारीफ की है और हर जगह यही शनाख्त बताई है कि वह नमाज का अहतमाम करते हैं और उसमें शब व रोज़ आयात इलाही की तलावत करते हैं। ये कुरान मजीद में ख़ास तौर पर अहले किताब के सालहीन के बारे में जगह जगह बताया गया है। तो ये गोया बता दिया कि आप पेश करें इनको, इस किताब की कदर व कीमत से आगाह करें, ये किताब इनके सामने रखें, आपका काम ये है, और मुतमिन हो जाएं। सालहीन अहले किताब जिनके ये औसाफ़ है वो इसको आगे बढ़ के कबूल करेंगे, इस पर ईमान लाएंगे। तो मैंने अर्ज़ किया कि अहले किताब के यहाँ तो ज़ाहिर है कि किताब, ईमान, आखरत, नमाज, इसकी एक पूरी रवायत मौजूद है। तो उनके एतराज़ के जवाब तक जब बात पहुँची तो रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी गई कि आप मुतमिन हो जाएं, अल्लाह ताला जिनके लिए रास्ता खोलेगा वो इसको कबूल करेंगे, और जिन्होंने कबूल नहीं करना है वो वही लोग हैं कि जो इससे पहले ही आखरत से बेगाना हो चुके और जो दीन की नेमत उनके पास मौजूद थी तौरात की सूरत में उसको नज़रअंदाज कर चुके, तो ये लोग हैं कि जो महरूम रहेंगे। इरशाद हुआ वमन अज़लमु मिम्मन इफ्तरा अलल्लाहि कज़बन अव काला उहिया इलैय वलम युहा इलैहि शै वमन काला सअन्ज़िलु मिस्ला मा अन्ज़लल्लाह। अब इरशाद हुआ कि उस शख्स से बढ़कर जालिम कौन हो सकता है जो अल्लाह पर झूठी तोहमत बांधे। यानी अब मुखातबीन का जो असल मर्ज है तो उसको अब ले लिया, असल दावत जवाब दिया एतराज़ का, और ये किया झूठी तोहमत बांधे, मैंने लिखा यानी शर्क करे। इसे झूठी तोहमत से इसलिए ताबीर किया है कि मुशरिकीन अपने जी से माबूद घड़ते और उनके बारे में दावा करते हैं कि उन्हें खुदा ने अपना शरीक करार दिया है। यानी जब शरीक बनाए जाते हैं तो जी से घड़ के बनाए जाते हैं, और फिर उनको ये इख्तियार है, वो ये करते हैं, खुदा के उनकी ये हैसियत है, ये मकाम है, वो फलां फलां मामले के ज़िम्मेदार बनाए गए हैं, ये सब अपने जी से घड़ कर उनकी तरफ नस्बत दे देते हैं। ये कुरैश का सबसे बड़ा जुर्म था। चुनाचे मुफसदीन अहले किताब के मुफसदीन का जिक्र करने के बाद कुरान ने उनकी तरफ तवज्जो फरमाई, क्योंकि इल्का किया गया था एक एतराज़ अहले किताब की तरफ से, उसका जवाब दिया और उनको तवज्जो दिलाई, और फिर उसके बाद कुरैश को, तो सबसे पहले उनके इसी जुर्म का जिक्र किया। क्या जुर्म? यानी शिर्क, जिसमें वो मुब्तला थे। उस शख्स से बढ़कर जालिम कौन हो सकता है जो अल्लाह पर झूठी तोहमत बांधे या कहे कि मेरी तरफ वही आई है, दरा हाले कि उसकी तरफ कोई वही ना आई हो। और फिर यही नहीं, वलम यूहा इलैहि शैयुन, او کالا اوہیا الیہ و لم یوہا الیہ شیئن و من کالا سا انزل مثل ما انزل اللہ، اور اس سے بڑھ کر جو دعویٰ کرے کہ میں بھی اس جیسا کلام نازل کیے دیتا ہوں جیسا خدا نے نازل کیا ہے۔ تو یہ اب گویا ادھر سے رخ موڑا اور قریش کے ساتھ بات شروع کر دی۔ پہلے قرآن نے یہی انداز ہے اس کا، اس شخص سے بڑھ کر کون ظالم ہو سکتا ہے، اس طرح کے اسلوب میں بات کی۔ بتدریج اب یہ کلام کھلتا چلا جائے گا، اس کے مختلف پہلوؤں کی توضیح انشاءاللہ اگلی نشست میں ہوگی۔ اقول قولی ھذا واستغفر اللہ لی ولکم ولسائر المسلمین۔